Tokyo. This currently, let's see this thing. अस्तिको हप्ता हामीले यो कुरा हाम्रो जीवनमा पवित्र आत्माको भूमिका अनि तपाईँलाई म निरन्तर यसको बारेमा उत्साह दिइराख्छु. सुसमाचारको पुस्तकहरू होस् या पावलले लेखेका पत्रहरू हुन्, तपाईँले पढ्दै गर्दाखेरि पवित्र आत्मा सम्बन्धी शिक्षा के रहेछ त्यसलाई मनमा राखेर पढ्ने गर्नुहोस् अनि पवित्र आत्माले हामीमा कसरी काम गर्नुहुन्छ त्यो कुराहरू धेरै बुझ्न सक्नुहुन्छ. त्यसैले अब हामीले कुनै दिन पवित्र आत्माको बारेमा केही पनि थाहा नभएर पवित्र आत्माको के हो त भनेर हेर्ने कोसिस गरेका थियौँ. अहिले एउटा कुरा के थाहा हुन्छ भने पवित्र आत्मादेखि नै सम्पूर्ण कुरा हामीलाई परमेश्वरको राज्यमा ल्याउने कुरा, परमेश्वर चिनाउने कुरा सुरु हुन्छ. तपाईँ र मेरो नयाँ जन्म हुनु अगाडि परमेश्वरको आत्माले हाम्रो पाप देखाइदिनुहुन्छ. हामी पापी रहेछौँ, हामीमा दण्ड रहेछ, परमेश्वरको क्रोध रहेछ. त्यसपछि परमेश्वरलाई विश्वास गर्ने कुरा हामी त्यहाँबाट देख्छौँ. त्यसकारणले यो पवित्र आत्मा सम्बन्धी विषयमा हामीले धेरै नै बुझ्न जरुरी छ. अनि आजको विषय चाहिँ तपाईँलाई चेला बनाउन समर्पित मण्डली कस्तो हुन्छ त्यसको बारेमा मैले केही कुरा तपाईँलाई भन्न चाहन्छु. अनि वास्तवमा हामीले सबभन्दा बढी नै मण्डलीकै बारेमा हामीले सोच्नुपर्छ. यो संसारमा सबभन्दा महत्त्वपूर्ण कुरा नै वास्तवमा मण्डली, किनभने पहिला चाहिँ येशु प्रभु संसारमा आउनुभन्दा अगाडि सबभन्दा महत्त्वपूर्ण कुरा चाहिँ मन्दिरको भित्री महापवित्र स्थान जहाँ चाहिँ परमेश्वरको उपस्थिति हुन्थ्यो. अहिले सबभन्दा महत्त्वपूर्ण, त्यसपछि येशु प्रभु संसारमा आउनुभयो र उहाँ नै परमेश्वरको प्रतिरूप, परमेश्वर प्रकट गर्ने, परमेश्वरको योजना पुरा गर्ने काम गर्नुभयो. अब येशु प्रभु गाडिएर मरेर गाडिएर बौरी उठेर जब स्वर्ग जानुभयो, अब उहाँले तपाईँ र मेरो हृदयमा आफ्नो मन्दिर बनाउनु भएको छ, त्यहाँ बस्नुहुन्छ. जतिजना ख्रिस्टलाई पक्का विश्वास गर्छन् उनीहरूमा ख्रिस्ट पवित्र आत्माद्वारा बस्नुहुन्छ अथवा परमेश्वरको आत्मा हामीमा बस्नुहुन्छ. त्यसैले मण्डली एउटा परमेश्वरलाई संसारमा प्रकट गरिदिने एउटा माध्यम हो. त्यसैले अहिलेको समयमा मण्डली महत्त्वपूर्ण कुरा हो. यसलाई सुरु गर्ने येशु प्रभु नै हुनुहुन्छ. यो मण्डलीको विरुद्धमा कोही कुरा खडा हुन सक्दैन, त्यो प्रभुको वचनबाट हामीलाई थाहा छ. चाहे दुईजना चाहे चारजना यदि उनीहरूले ख्रिस्टलाई नै पक्का प्रभु मानेर पछ्याउँछन् भने त्यसको विरुद्धमा जे नै आए पनि मृत्युका फाटकहरू यसको अगाडि खडा हुने छैन. येशु प्रभुको वचन, म मेरो मण्डली स्थापना गर्नेछु. त्यसैले त्यो मण्डलीको बारेमा त्यो सोच्दै गर्दाखेरि तपाईँलाई मैले यो मण्डलीको बारेमा सोच्दाखेरि र क्रिस्चियनहरू कसरी जिउनुपर्छ भन्ने बारेमा सोच्दाखेरि यहाँ केही बाइबलका पदहरू जो चाहिँ तिमोथीमा हामीले पढ्छौँ तपाईँलाई मैले पढ्ने इच्छा गरेँ. पहिला यो पढ्न चाहन्छु, यो हामी अगुवाहरूले यो कुराबाट चाहिँ, किनभने पावलले उनको चेला तिमोथीलाई उनले ध्यान दिनुपर्ने कुराहरू जो मण्डलीको बिचको सेवामा कसरी सेवा पुर्याउनुपर्छ भन्ने कुराहरू यहाँ भनेका छन्। त्यसैले दोस्रो तिमोथी 4:1-2 त्यहाँदेखि 3, 4, 5, 6, 7 म पढ्छु। परमेश्वरको सामुन्ने जिउँदा र मरेकाहरूको इन्साफ गर्न आउनुहुने ख्रिस्ट येसुको सामुन्ने अनि उहाँको आगमन र राज्यलाई ध्यानमा राखेर म तिमीहरूलाई कडा आज्ञा दिदछु, वचन प्रचार गर, समय र बेसमयमा तत्पर बस, अर्ति देऊ, हप्काऊ, उत्साह देऊ, धैर्यमा शिक्षा दिने कुरामा नचुक। अब यो तपाईँलाई मैले यो सबै कुरा उल्था गर्न आज भ्याउँदिनँ, होइन, तैपनि तपाईँले आफैले पढेर बुझ्न सक्नुहुन्छ. यहाँ धेरै कुराहरू छ, येशूको आगमनको कुरा र हामीले गर्नुपर्ने, हामी कसरी तत्पर बस्नुपर्छ, होइन, धीरजमा, शिक्षामा, मान्छेहरूलाई सुधार्नमा, अनि यहाँनिर के छ, अर्थ दिने कुरा, हप्काउने कुरा पनि छ. मान्छेहरूलाई अहिलेको जमानामा कहाँ हप्काउन सकिन्छ, जे गरे पनि हामीले चुप लाग्नुपर्ने हुन्छ, तर बाइबलमा त्यो छैन. दोस्रो तिमोथी चारको हो, तीन र चारमा के छ, किनकि यस्तो समय आउँदैछ जब तिनीहरू ठिक शिक्षालाई नसहने हुनेछन्, तर आफूलाई मन परेका कुरा मात्र सुन्न चाहनेछन् र आफ्नो रुचि अनुसार शिक्षकहरू थुपार्नेछन् र सत्य कुरा सुन्नदेखि तर्की जानेछन्, दन्ते कथाहरूतिर बरालिनेछन्। अनि कतिचोटि कडा प्रकारको वचन प्रचार गर्ने मान्छेलाई कतिले मन पराउँदैन, यही कुरो यो वचनले भन्छ त्यसको बारे। त्यसैले हामी हो बाइबलमा नभएको कडा कुरा कसैले भन्नु पर्दैन, तर बाइबलमा जे छ त्यसलाई त्यसै गरी बुझ्नुपर्छ, जे त्यसको अर्थ लाग्छ त्यो चाहिँ तपाईँहरू मेरो जिम्मा हो। अनि त्यस यो चाहिँ यस्तो खालको कुरा चाहिँ आज हुनेवाला छ भन्ने कुरा यहाँ चेतावनी दिएछ। यहाँ 5:6-7 के छ, दोस्रो तिमोथी 5:4-7 तिमी चाहिँ दरिला हो, कष्ट भोग, प्रचारको काम गर र तिम्रो सेवाको काम पुरा गर, किनभने म त बलियो रूपमा अर्पण हुन बलिको रूपमा अर्पण हुन लागेको छु र मेरो विदाईको बेला आएको छ। अब यहाँनिर तपाईँलाई म भन्न चाहन्छु, 7 पद हो यो, मैले उत्तम लडाईँ लडेको छु, मैले दौड सिद्धाएको छु, मैले विश्वास बचाइराखेको छु। यो तिनवटा पोइन्टमा तपाईँलाई म सिकाउन चाहन्थेँ, अर्को हप्ता म गर्छु होला, किनभने यो एकदम महत्त्वपूर्ण पोइन्ट छ। यहाँनिर पावलले आफ्नो बारेमा चाहिँ भन्दाखेरि मैले उत्तम लडाईँ लडेको छु, पावलको सेवकाइ परमेश्वरले दिएको जिम्मा, उनको जीवनको अनन्त उद्देश्य एउटा लडाईँको रूपमा उसले अगाडि बढेको छ। अर्को कुरो हो उसको सेवकाई, उसको जीवन चाहिँ एउटा दौडको रूपमा, दौडिने मान्छेले के गर्छ, एक एक कदम गर्दै धीरजका साथ त्यसलाई पुरा गर्छ, अनि त्यसपछि विश्वासलाई बचाइराखेको छु भन्ने कुरा चाहिँ परमेश्वरको वचन र यो शिक्षा सबै कुरा आउँछ यसमा। हाम्रो विश्वासलाई बचाउनु भनेको चाहिँ परमेश्वरको वचन अनुसारको, उहाँको शिक्षा अनुसारको, उहाँको सत्यता अनुसारको समर्पित जीवन हो, त्यसलाई स्थिरमा राख्ने हो। अनि दोस्रो तिमोथी 4:8 छ, अब उपरान्त मेरो निम्ति धार्मिकताको मुकुट राखिएको छ। अब पावलको अब उसले पर्खिराखेको कुरा के छ, जो धार्मिकताको मुकुट, धार्मिकताका न्यायाधीश प्रभुले त्यस दिन मलाई दिनुहुनेछ, र मलाई मात्र होइन तर उहाँको पुनरागमन प्रिय मान्यहरू सबैलाई दिनुहुन्छ। त्यस कारण यो दोस्रो तिमोथी 4:8 के भन्छ, तपाईँ र मेरो आउनेवाला आशा, तपाईँ र मेरो यो संसारमा हामीले जुन प्रकारको जीवन जिउँदैछौँ त्यसले पाउने एउटा प्रतिफल, एउटा इनाम, अनि पुनरावगनलाई प्रिय ठान्ने, येसुको दोस्रो आगमनको लागि त्यसलाई हेरेर आफैलाई तयार गरेर जिउने होइन। त्यसपछि यहाँ अर्को पद पढ्न चाहन्छु, दोस्रो तिमोथी 1:12, यसकारण मैले यी कुरा भोगेको पनि छु तर म सर्वाउँदिनँ, किनभने मैले कसमाथि विश्वास राखेको छु सो म जान्दछु, र मलाई निश्चय छ जुन कुरा त्यस दिनसम्म मैले उहाँलाई सुम्पेको छु त्यो सुरक्षित राख्न सक्ने उहाँ हुनुहुन्छ। मैले अघि धेरै ब्याकग्राउन्ड तपाईँलाई भने, यो पदहरूमा तपाईँले पाउनुहुन्छ ती कुराहरू। दोस्रो तिमोथी 1:13-14 के छ, ख्रिस्ट येशूमा भएको विश्वास र प्रेममा तिमीले मबाट सुनेका साँच्चा कुराहरूका नमुनाको अनुसरण गर। पावलले के भन्छ तिमोथीलाई, साँचो प्रेममा चाहिँ साँचो कुराको अनुसरण, साँचो कुरालाई चाहिँ अनुसरण गर्ने भनेको चाहिँ त्यस अनुसार पछ्याउने, गलत कुरालाई होइन। मैले अघि सुरुमै भने कहिलेकाहीँ गलत अगुवाहरू हुन्छ नि, त्यस्तो अगुवाको पछि मान्छे लागिरहेको हुन्छ, मान्छेले रुपियाँ पैसाको हिनामिना गर्ने मान्छेको चेलाहरू रुपियाँ पैसा हिनामिना गर्ने हुन्छ, व्यभिचारका भएका पास्टर अगुवाका चेलाहरू व्यभिचारी हुनसक्छ, नहुनु पनि सक्छ। तर तपाईँलाई मैले एउटा चेतावनीको रूपमा भनेको, तिमीलाई जिम्मा लागेको सत्यलाई हामीमा बास गर्नुहुने पवित्र आत्माद्वारा सुरक्षित राख। फेरि यहाँ आत्माको कुरा छ, हामीमा परमेश्वरको कुरा सुरक्षित राख्ने पवित्र आत्माको शक्ति हुनुहुन्छ, त्यो कुरो हामीले भुल्नु हुँदैन। दोस्रो तिमोथी 4:7 के छ, मैले उत्तम लडाइँ लडेको छु, त्यही कुरो मैले तपाईँलाई अघि भनिसकेँ। अनि यही कुरालाई मैले यहाँ तिनवटा पोइन्टमा राखेको छु, लडाइँ लडेको छु, उत्तम लडाइँ, दौड सिद्ध्याएको छु, विश्वासलाई बचाएको छु, तर आज म यो विषयमा जानेवाला छैन। अब यसैको बारेमा फिलिपीमा उनले के भन्छन्, फिलिपी 3:13-14, दाजुभाइ दिदीबहिनी हो, यी सबै कुरा मैले पक्रिराखेको छु भनी म ठान्दिनँ भनेको मतलब उसले जुन चाहिँ कुराहरू शिक्षा दिइराखेको छ सबै कुरा मैले गरिसकेँ भनेर पावलले भनेको छैन। तर म एउटा कुरा गर्दछु, बितेका कुरालाई बिर्सेर अगाडिका कुरातिर अगाडि बढ्ने प्रयत्न गर्दैछु। त्यो कुरो हामी सबैले, त्यस कारण कहिलेकाहीँ तपाईँहरू मेरो जीवनमा गल्ती पनि होला। अहिले मैले यहाँ कुरा गर्दै गर्दाखेरि तपाईँको तपाईँलाई थाहा भयो कि तपाईँले यो चाहिँ मिस्टेक गरेको छु, तर त्यो कुरालाई पश्चाताप गरेर परमेश्वरको क्षमा लिएर यसलाई बिर्सेर, अथवा कुनै मान्छेसँग मान्छेले तपाईँलाई राम्रो व्यवहार गरेन त्यो कुरा पनि क्षमा दिएर त्यसलाई बिर्सेर हामीले अगाडि बढ्ने प्रयत्न गर्नुपर्छ। म त्यो स्वर्गीय बोलावटको पुरस्कार प्राप्त गर्ने लक्ष्यतर्फ अघि बढ्दैछु जसको निम्ति परमेश्वरले ख्रिस्ट येशूमा मलाई बोलाउनु भएको छ। तपाईँहरू मेरो बोलावट एकदम महत्त्वपूर्ण, अगाडि बढ्ने कुरा चाहिँ क्रिस्चियन जीवनमा कदम कदम गर्दै अगाडि बढ्ने ख्रिस्टको आत्माको शक्तिमा अथवा पवित्र आत्माको शक्तिमा, तर पुरानो जीवन र मार्गको पाप स्वभावमा होइन। त्यस कारण जो मान्छे ख्रिस्टमा अगाडि बढ्छ कदम कदम, क्रिस्चियन जीवनमा पाप स्वभाव भनेको चाहिँ संसारिक अभिलाषा, स्वार्थी इच्छा, गडबड, स्वार्थी स्वार्थको लागि होइन। कहिलेकाहीँ मान्छेहरूको जीवनमा रिसाउने कुरा कहिले पनि हराउँदैन, झगडा गरेर त्यो सबै कुरा चाहिँ मैले त किटिएर तपाईँलाई भनेको छु, त्यो शैतानको काम हो, जो विद्रोह ल्याउँछ, जो विरोध ल्याउँछ, त्यो शैतानको काम हो भनेर भनिराखेको छु मैले, होइन। त्यस कारण यो कुरा हामी यहाँ हेर्छौँ फिलिपी 4:3-14 के छ, यसकारण स्वर्गको इनाम जित्ने विचारले परमेश्वरले यसको लागि ख्रिस्ट येशूद्वारा अनन्तको जीवनमा मलाई बोलाउनु भएको छ। परमेश्वरले यसको लागि ख्रिस्ट येशूद्वारा अनन्तको जीवनमा बोलाउनु भएको छ, यसकारण स्वर्गको इनाम जित्ने विचारले। त्यसैले हामीले गरेको कुरा चाहिँ, कतिजना मान्छे चाहिँ स्वर्ग जाने मात्रै विचार गर्छ होला, तर इनामको कुरा पनि छ, त्योभन्दा पनि ठुलो कुरो परमेश्वरको उद्देश्य हाम्रो जीवनमा। अनि यो 1 कोरिन्थी 2:7 चाहिँ यो लुकेको परमेश्वरबाट आउने विशेष खालको समझ र बुद्धि, अनि यो आत्मा चिन्ने, कुन कुरा सही छ भनेर बुझ्ने, यो तपाईँ र मेरो समझ र बुद्धि होइन, हाम्रो शिक्षा हाम्रो ज्ञानले होइन, तर परमेश्वरबाट चाहिन्छ हामीलाई। त्यो चाहिँ पवित्र आत्माको शक्तिमा हामीले समर्पित भएर मात्रै पाइन्छ। हामी परमेश्वरको गुप्त र लुकेको बुद्धिको प्रचार गर्छौँ, त्यो चाहिँ सुसमाचारको कुरा हो। यो युग युग अघि हाम्रो महिमाको निम्ति परमेश्वरले नियुक्त गरिदिनु भयो, अनि यो संसारको बुद्धिभन्दा फरक बुद्धि परमेश्वरले हाम्रो बारेमा, उहाँको बारेमा र यस संसारको बारेमा उहाँले प्रकट गर्नुभयो। अनि 2 तिमोथी 1:14 यहाँनिर मैले किन यो मैले लेखेँ फेरि थाहा छैन, यहाँ हामीमा बास गर्नुहुने पवित्र आत्माको सहायताद्वारा तिमीलाई सुम्पिएको सत्य वचन सुरक्षित राख। भनेको मतलब तपाईँ र मेरो जीवनमा अगुवापन अथवा परमेश्वरले दिएको जे जे जिम्मा छ, सुसमाचार सम्बन्धी कुरा, परमेश्वरको वचनमा सही शिक्षामा रहने कुरा, हामीलाई सुम्पिएको सुसमाचारको सत्य वचनलाई सुरक्षा राख्ने भनेको चाहिँ त्यसमा विश्वास, त्यसलाई बुझ्ने, त्यसलाई सिकाउने, जुन कुरो पावलले गरेको थियो त्यो सबै पवित्र आत्माको शक्तिमा मात्रै सम्भव छ। त्यस कारणले त्यो कुरा तपाईँलाई मैले यहाँसम्म सायद के भन्छ बुझाउन कोसिस गरेँ। त्यस कारणले अब चाहिँ हामी आजको विषयमा जानेछौँ, जुन चाहिँ धेरै टाइम चाहिँ छैन, र तपाईँलाई म सरसर्ती यो कुराहरू बताउन चाहन्छु। चेला बनाउने मण्डली भन्दा हामी कस्तो मण्डली भन्ने बुझ्नुपर्छ। चेला बनाउने, डिसाइपल मेकिङ चर्च, चेला बनाउने मण्डली। वास्तवमा तपाईँ र मेरो चर्च चाहिँ चेला बनाउने चर्च हुनुपर्छ। वास्तवमा यो चेलापन भन्ने कुरा राम्रोसँग हामीले बुझ्नुपर्ने हुन्छ। चेला बनाउने मण्डलीको विशेषताहरू के हुन्? विशेषता भनेको थाहा छ, गुणहरू, त्यसको असल कुराहरू, त्यसको चरित्रहरू के हुन्? एउटा त मण्डली भन्ने बित्तिकै के छ, वरदानलाई सही प्रकारले प्रयोग गरेका व्यक्तिहरू, पवित्र आत्माको फलमा प्रशस्तसँग बढेका परिपक्व व्यक्तिहरू, उनीहरूको बिचमा आत्मीय एकता, कुनै पनि खालको समस्या नभएको, समस्या हुनसक्छ, विचार फरक हुनसक्छ, तर उनीहरूले त्यसलाई समाधान परमेश्वरको अगाडि पवित्रतामा गर्छन्, तर मान्छेको बिचमा विभाजन र विरोध आउँदैन। यो कुरा एकदम महत्त्वपूर्ण छ। मण्डलीको साधारण विश्वासीदेखि अगुवा पास्टर कस्तो हुनुपर्छ, यो सबभन्दा टोटली होल ग्रुप परमेश्वरको वचनमा त्यसको बारेमा पूर्ण रूपमा हामीले सिक्दछौँ। सबैभन्दा पहिला प्रत्येक क्रिस्चियन, चाहे मुख्य अगुवा होस् कि साधारण विश्वासीहरू हुन्, उनीहरूको ध्यान चाहिँ के कुरामा हुनुपर्छ, उनीहरूको ध्यान के कुरामा हुनुपर्छ, यी प्रश्नमा हाम्रो लेखेको है हाम्रो खास विचार कस्तो या के छ हामी विचार गर्दैछौँ, चेला बनाउने मण्डली कस्तो हुनुपर्छ, यो सबै कुराहरूमा विचार गर्नुपर्छ। अनि धेरै जस्तो समस्या मेरो के हुन्छ त, समय पुग्दैन, त्यही कारणले तपाईँलाई म जे जे छ यहाँ सरसर्ती भन्न प्रयास गर्छु। परमेश्वरको इच्छा र उद्देश्य बुझेर त्यसैको निम्ति जीवनको मुख्य प्राथमिकता बनाउने सबै ख्रिस्टमा विश्वास गर्नेहरूलाई प्रभु येशूले यस संसारमा हुँदा गर्नुभएको र भन्नुभएको कुरा नै मुख्य कुराहरू हुन् जुन हरेक क्रिस्चियनले पछ्याउनु पर्छ। अब येशू प्रभु संसारमा हुँदाखेरि उहाँले धेरै कुराहरू गर्नुभएको थियो, उहाँले कसरी जिउनु भएको थियो, अर्को कुरा चाहिँ उहाँले के कुरा भन्नुभएको थियो, उहाँको वचन र उहाँको जीवनमा भएका कुराहरू तपाईँ र मेरो निम्ति एकदमै महत्त्वपूर्ण कुराहरू हुन्। अनि परमेश्वरको इच्छा र उद्देश्य त्यहीबाट हामीलाई थाहा हुन्छ होइन, परमेश्वर येशू प्रभुको वचन, उहाँको जीवन अनि मुख्य प्राथमिकता। एउटा वचन सुनेको थिएँ मैले, अनि टिम केलर भन्ने एकजना पास्टर भर्खरै बित्नुभयो, एकदमै अमेरिकामा अहिलेको लागि न्युयोर्कको ठुलो चर्च छ, उनी थिए तर उनको चाहिँ क्यान्सर के लाग्यो र छिटै बिते, एकदमै मान्छेहरूले एकदम उसको बारेमा चाहिँ मान्छेहरूले सुन्थ्यो उसको बारेमा, कोट गर्थ्यो उसको वचन। अनि उसले भनेको एउटा कुरा छ, रिअर्डर लभ, प्रायोरिटाइज लभ, रिअर्डर भनेको चाहिँ प्रेमलाई चाहिँ कुन प्रेम चाहिँ मुख्य भनेर त्यसलाई रिअर्डर गर्ने भनेको त्यो प्रेम पनि। हाम्रो प्रेम त सबै किसिमको कुरालाई छ नि, जस्तो मान्छेले आफ्नो गाडीलाई प्रेम गर्छ, घरलाई प्रेम गर्छ, श्रीमतीलाई के प्रेम गर्छ, छोराछोरीलाई प्रेम गर्छ, साथीलाई प्रेम गर्छ, अनि अर्को के गर्छ, धेरै संसारिक कुराहरू, वस्तुहरू, परिवारहरू, त्यसपछि परिवारभन्दा बाहिरको मान्छेहरू, त्यसपछि मण्डली, सेवकाई, सबै जे जे होला। ख्रिस्टको प्रेम चाहिँ कहाँनिर छ? वास्तवमा एफिससको मण्डलीलाई प्रकाश दुई अध्यायमा पहिलो चर्च, उनीहरूको कमजोरी के थियो? पहिलो प्रेम हराएको थियो, सबै कुरा पर्फेक्ट, तर परमेश्वरको ठाउँ चाहिँ उनीहरूले जुन ठाउँमा राख्नुपर्ने त्यो गुमाउन थालेको थिए। वास्तवमा कुनै पनि क्रिस्चियनले परमेश्वरको ठाउँ ठिक नराख्ने बित्तिकै समस्या आउँछ, तर जसको जीवनमा परमेश्वरको ठाउँ ठिक हुन्छ नि त्यो मान्छे देखिन्छ। जस्तो विशेष गरिकन यो मिटिङहरूमा, चर्चको सेवाहरूमा हाम्रो काम छ, फुल टाइम हाम्रो जागिर छ, हाम्रो धेरै किसिमको कुराहरू छन्, तर मण्डलीको साधारण कारण हो एउटा हप्तामा एक दिन सङ्गति, अनि कहिलेकाहीँ बाइबल अध्ययन, कहिलेकाहीँ अगुवाको मिटिङ। अब जसको फुर्सद छैन उसले त्यो जिम्माहरू लिनु हुँदैन, तर तपाईँ र म लिन्छौँ भने के हो त, त्यो त परमेश्वरको सेवा हो नि, त्यो व्यक्तिको होइन नि, कुनैजना पास्टरको होइन नि। हामीले बुझ्नु पर्यो हाम्रो प्रेम कसलाई पहिला छ, परमेश्वरको प्रेम परमेश्वरलाई सबभन्दा पहिला। यहाँनिर येशु प्रभुले दिनुभएको अस्ति भर्खरै हामीले सिकेको हो त्यो तालिमको कुरा तपाईँलाई म सम्झाउँदैछु। त्यो तालिममा चारवटा कुरा हामीले सिकेको थियो, पाँचवटा कुरा मैले अघि नै भने, ग्रेटेस्ट ग्रेटेस्ट ट्रेजर, ग्रेटेस्ट पर्पज, ग्रेटेस्ट पर्स्युट, ग्रेटेस्ट च्यालेन्जेस, प्रिभिलेज। अनि भन्दाखेरि सबभन्दा ठुलो ग्रेटेस्ट ट्रेजर चाहिँ ख्रिस्ट हामीमा, हाम्रो हृदयमा होइन, पर्पज चाहिँ परमेश्वरलाई प्रेम गर्ने। यहाँनिर मर्कुस 12:29-30 जब एउटा फरिसीले येशूप्रभुलाई सोध्छ, फरिसीको अगुवाले सबभन्दा ठुलो आज्ञा, वास्तवमा समस्या दिनलाई सोधिरहेको हुन्छ, र येशूप्रभुले जवाफ दिनुहुन्छ, येशूले जवाफ दिनुभयो, सबैभन्दा मुख्य चाहिँ यो हो, हे इजरायल सुन, परमप्रभु हाम्रो परमेश्वर एउटै परमप्रभु हुनुहुन्छ, तैँले आफ्नो परमप्रभु परमेश्वरलाई सारा हृदयले, सारा प्राणले र तेरो सारा समझले र तेरो सारा शक्तिले प्रेम गर। यो त परमेश्वरको आज्ञा छ हरेक व्यक्तिलाई। अब यो प्रेम गरेको व्यक्ति कस्तो खालको हुन्छ, त्यो चर्च जहाँ चाहिँ चेला बनाइन्छ त्यहाँ त चेला हुन्छ नि, चेला चाहिँ जसले परमेश्वरलाई पहिलो ठाउँमा राख्या हुन्छ हुन्छ, जसले परमेश्वरलाई पहिलो ठाउँमा राख्या हुन्छ परमेश्वरको वचन उसको जीवनमा सबभन्दा मुख्य कुरा हुन्छ। उसले कुनै पनि न त सम्बन्धमा, न आज्ञा पालनमा, न चेलाहरूको अगुवाहरूको अधीनमा बस्ने कुरामा, न परिवारको कुराहरूमा, न रुपियाँ पैसामा, न मण्डलीको सेवामा, जो पक्का येसुको चेला हो उसले चाहिँ प्राय त्यसलाई सही ढङ्गले गर्न सक्छ। हो चाहिँ हो, होइन चाहिँ होइन, होइन। अनि दोस्रो चाहिँ के हो, तैँले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर, योभन्दा ठुलो आज्ञा अर्को छैन। आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्ने भन्दा ठुलो आज्ञा चाहिँ अर्को छैन, त्यहाँ हामीले देख्दछौँ। त्योभन्दा ठुलो आज्ञा अर्को छैन। त्यस कारणले हाम्रो जीवनमा परमेश्वरको योजना इच्छा के हो, आफ्नै आँखाले देखेर सबै कुरामा व्यक्तिगत गवाही भएर सबै अनुभव गरेर यी चेलाहरू परमेश्वरको निम्ति अगुवाई बनिराखेको थियो। हरेक परिस्थितिमा उहाँले चेलाहरूलाई सिकाउनु भयो, अनि उहाँ जहाँ जानुहुँदा पनि चेलाहरू त्यहाँ गए, त्यहाँ उहाँले लानुभयो। अझ कतिचोटि त्यहाँ भएका घटनाहरू इन्सिडेन्टहरूमा चेलाहरूलाई उहाँले के गर्नुभयो, समय लिएर त्यो कुराहरूबाट केही कुरा सिकाउनु भयो 3.5 वर्ष। अर्को कुरा, उहाँले चेलाहरूलाई सबैभन्दा ठुलो आज्ञा दिनुभयो जुन चाहिँ हामीले भर्खरै पढ्यौँ, होइन। त्यसपछि अर्को सबभन्दा ठुलो आज्ञाको कुरा गर्दै गर्दाखेरि अर्को सबभन्दा ठुलो काम, अब अङ्ग्रेजीमा भन्दा चाहिँ ग्रेटेस्ट कमान्ड अनि ग्रेटेस्ट कमिसन भनेर छुट्टै शब्द हुन्छ। ग्रेटेस्ट कमिसन चाहिँ मत्ती 28 भयो, ग्रेटेस्ट कमान्ड चाहिँ अघि हामीले पढ्यौँ प्रेम गर्ने उहाँको आज्ञा। तर उहाँको आज्ञा पालन नगर्नेहरू त उहाँको चेला हुनु सक्दैन, यो कुरो हामीले प्रष्ट सिक्नुपर्ने हुन्छ, होइन। उहाँको चेला हुनेले चाहिँ उहाँको आज्ञा पालन गरेको हुन्छ। तपाईँलाई मैले पछि त्यसलाई पढ्नेछु यहाँनिर। अब ग्रेटेस्ट कमान्ड चाहिँ के हो, के अरे काम चाहिँ के हो, कमिसन, सबभन्दा ठुलो काम हामीलाई दिनुभएको, जाओ र सबै देशका जातिहरूलाई चेला बनाऊ, पिता पुत्र पवित्र आत्माको नाममा बप्तिस्मा देऊ, मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा पालन गर्न तिनीहरूलाई सिकाऊ, हेर म युगको अन्तसम्म सधैँ तिमीहरूको साथमा छु। अब कछुवाको कुद्ने दौड र हराएको दौड फरक हुन्छ, हामीले यसको बारेमा धेरै उदाहरण पाउँछौँ, तर कमसेकम दुइटैले दौडिनु पऱ्यो नि, होइन। मण्डलीका हरेक विश्वासीहरू सबैको यो, मैले एउटा कुरा बाइबल स्कुलमा के सिकाएको थिएँ भने नि, हामी सबैको एउटै खालको भाँडो हुँदैन अरे, कसैको 2 माना मात्रै जान्छ, कसैको 6 माना जान्छ। जस्तै येशु प्रभुले तोडा दिँदाखेरि, तोडाको उखान छ नि बाइबलमा, एउटा तोडा दिनुभयो कसैलाई, अर्कोलाई 2टा, अर्कोलाई चाहिँ कतिवटा 5 वटा दिनुभयो, होइन। त्यो 5 वटा हुने क्यापेसिटीलाई 5 वटा दिनुभएको थियो नि। हामीमा फरक छ, त्यसैले मैले धेरै गरेँ भन्ने कुरा छैन, त्यो परमेश्वरले दिएको तोडाको हिसाब हामीले बुझाउनु पर्छ। यो परमेश्वरले त्यो मान्छेलाई हेरेर दिनुहुन्छ, उहाँले डिसिजन गर्नुहुन्छ किन थाहा छैन, तर तपाईँहरू मलाई जे दिएको छ त्यसको जिम्मेवारी हामीले लिनुपर्छ। त्यस कारण हरेक व्यक्ति यो चेला बनाउने कुरामा चाहिँ हरेक व्यक्तिको निम्ति हो, चेला बनाउने आज्ञा प्रभुले दिनुभएको चाहिँ हरेक व्यक्तिको निम्ति हो। अनि त्यो कुरोको बारेमा हामी जो सिकेकै छैनौँ, हामीले जो गरेकै छैनौँ, हामीले कति कति गर्ने, कति एउटा हप्तामा कतिचोटि सुसमाचार सुनाउने, जब मान्छेले त्यो सङ्कल्पै गर्दैन। त्यसैले प्रियहरू हो, लेट्स प्रे। चर्चमा कमसेकम पास्टर अगुवाले नै कमसेकम महिनामा एकजना मान्छेलाई सुसमाचार सुनाउने सङ्कल्प गरेर सुनाउन थाल्नुहोस्। तपाईँलाई फुर्सद छैन, अरूलाई शिक्षा दिने रहनु भएको छ, तर तपाईँले सुनाउनुहोस्, तपाईँले भेट्न जानुहोस्, तपाईँले लिएर आउनुहोस्, तपाईँले ल्याउनुहोस्। डिएल मुडी सिकागोमा इभान्जलिस्ट थिए, मुडीको बारेमा तपाईँलाई मैले धेरैचोटि भन्छु, अहिले त तपाईँले गुगलमा हेर्न सक्नुहुन्छ मुडीको बारेमा। उनी 7 वर्षदेखि विश्वासी थिए अरे, जुत्ता बनाउने, पछि बेच्ने, पछि व्यापारी। तर उनले चाहिँ सानैदेखि सिकागो सहरमा एकदम गरिबहरू र धेरै केटकेटीहरूको बिचमा थिए, अनि केटकेटीहरूलाई सुसमाचार सुनाउने काम गर्थे। अनि उसको जीवनमा के गरेको थियो अरे भने नि, कुनै पनि दिन एउटालाई कमसेकम सुसमाचार नसुनाएसम्म त्यो दिन उसले नसुत्ने। यसको बारेमा थुप्रै कुराहरू म भन्न सक्छु, तर तपाईँ र मैले यो कुरो सिक्नु पऱ्यो। पहिला आफूले मण्डली भन्ने बित्तिकै मण्डली जस्तै हुनु पऱ्यो। यो हिजोआज नेताहरूले भाषण गर्दा नि कर्मकाण्डी भन्छ नि, कर्मकाण्ड भनेको थाहा छ है, त्यही धर 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 पढ्छ नि, त्यसको अर्थ पर्छ थाहा छैन। मण्डली कर्मकाण्डी हुनु हुँदैन क्या, मण्डली जीवित हुनुपर्छ, हरेक दिनको कार्यक्रम हुनुपर्छ, मान्छेलाई सुसमाचार सुनाउनुपर्छ। हामीले 10 जनालाई सुनाउनु नसकौँला, हामीले 7 दिनमा 1 हप्ता हुन्छ, 1 दिन चर्चको लागि बित्छ, 7 दिन सुसमाचार सुनाउनु नसकौँला, 1 दिन 2 घन्टा दिनुहोस् तपाईँ र मैले दिउँ। म अहिले पनि कोसिस गर्छु, अहिले पनि गरिरहेछु, म त्यहाँ नेपालमा हुँदाखेरि पनि मैले कोसिस गरेँ, 1-2 जनालाई सुनाएको छु। फलो गर्नुहोस्, विश्वास गर्नुहोस्, भरोसा गर्नुहोस्, प्रार्थना गर्नुहोस्। तपाईँले के भन्छ, त्यो लडाइँ प्रभु र तपाईँको बिचमा त्यो मान्छेलाई ख्रिस्टमा ल्याउने काम गर्नुहोस्। प्रियहरू, यो मण्डलीको काम हो। जब मण्डलीले आत्मा बचाउने कुरामा आफ्नो बोझ लिन्छ नि, त्यहाँ ख्रिस्टको आत्माको काम हुन्छ। जसले ख्रिस्टलाई चिनिया छ नि, त्यो ख्रिस्टको आत्मा उसमा हुन्छ नि, त्यो क्रुसमा मर्ने प्रेम हुन्छ त्यहाँ, मान्छे हराइराखेको। कतिजना मान्छेहरू चाहिँ के छ, मेरो पनि इष्टमित्रहरू विश्वासमा आएको छैन, मलाई कति चोट हुन्छ त्यसको बारेमा थाहा छ तपाईँलाई। तिनीहरू त कहिले ननिङ्ने आगोको भट्टीमा खसालिने छन्, त्यो त्यो कुराले मलाई धेरै चोट लाग्छ। त्यस कारण तपाईँ र ममा प्रेम हुनुपर्छ। प्रियहरू हो, तपाईँ र मैले मान्छेहरूलाई सुसमाचार सुन्नुपर्छ, सुनाउनुपर्छ। अनि त्यस कारणले चेला बनाउने मण्डली चाहिँ कस्तो हुनुपर्छ भने चाहिँ परमेश्वरको प्रेममा गइरहेको। यहाँनिर यो पदले हामी हरेकलाई सिकाउँछ, हरेकलाई सिकाउँछ। त्यस कारणले चेला बनाउने मण्डली, उनीहरूले बनाएको चेलाहरू विशेष किसिमका हुन्छन्। जब तपाईँ र म परमेश्वरमा समर्पित छौँ, हरेक व्यक्तिलाई म भन्छु, खालि हामी अगाडि बसेर भूमिका खेल्ने, मैले कहिलेचोटि मण्डलीमा क्या भूमिका चाहिँ के अरे भने गीत भजनमा लिड गर्ने अथवा प्रचार गर्ने, सुसमाचार प्रचार गर्ने, मान्छेहरूको अगाडि गवाही बन्ने, परमेश्वरको प्रेममा आत्मा बचाउने कुरा छैन। प्रियहरू, सही कामको लागि बोझ लिउँ, प्रार्थना गरौँ। तपाईँ बाँच्नु भएको छ, तपाईँलाई कसले कति समय बितायो, तपाईँलाई सुसमाचार कसले कसले सुनायो, सबभन्दा पहिलो सुसमाचार कहाँबाट आयो, यो सुसमाचार तपाईँको अनन्त जीवनको सुसमाचार हो। यसले त तपाईँलाई मृत्युबाट बचायो, अनन्त मृत्युबाट, अनन्त सङ्कष्टबाट, यति ठुलो कुरा हो। हामी ख्याल ख्याल गरेर लिइरहेछौँ क्या, यो त यसै भइरहेछ, वी डोन्ट इभन सी। प्रियहरू हो, त्यो शैतानको काम हो, त्यसरी हाम्रो आँखा बन्द गर्ने। हामी परमेश्वरमा बोझा लिनुपर्छ, मानिसहरूप्रति प्रेम। त्यसैले चेला बनाउने मण्डली जुन हुन्छ, चेलाहरूले भरिएका हुन्छन्, चेलाहरू ख्रिस्टको हृदय हुन्छ उनीहरूसँग, अनि येसुको वचन पालन गर्ने हृदय हुन्छ। येसुको वचन पालन गर्ने हृदय भएको मण्डली हुनुपर्छ, एक एक गर्दै ख्रिस्टको वचन अनुसार जिउने, अरू चेलाहरूलाई ख्रिस्टको स्वरूपमा, जसरी पावलले भन्छ नि गलातीको विश्वासीहरूलाई 4:19, तिमीहरूमा ख्रिस्ट नबनुन्जेल मलाई प्रसव पीडा। पावलमा उसले यति धेरै काम गरिरहेको थियो, चर्च ठाउँ ठाउँमा सुरु गरिरहेको छ, कुनै ठाउँमा उसले 4 घन्टा प्रचार गरेको छ, दिन दिनै मान्छेहरूलाई सुसमाचार सुनाउने काम पनि गरेछ, यहाँसम्म कि उसँगै झेलखानमा, उसँगै त्यो रोमी सिपाहीहरू उसँगै साङ्लाले बाँधेको, तिनीहरूलाई पनि विश्वासमा ल्याउँछ, नसुनाइकन आउँदैन नि। प्रियहरू, तपाईँ र ममा त्यो हुनु पऱ्यो, हामी चेला भन्नु पऱ्यो। त्यसैले हामी चेला उत्पादन, उनीहरूले बनाएका चेलाहरू विशेष किसिमका हुन्छन्, चेला बनाउने मण्डलीको चेलाहरू येसुलाई पुरा हृदयले पछ्याउँछन्। प्रियहरू, येसुलाई पछ्याउँछन्। मान्छेको जीवनमा प्रेम देखिन्छ, त्यो रिस र टेम्परमेन्ट सबै क्रुसमा मर्छ। मान्छेहरू त खालि स्वार्थी कुरा गरिरहेछन्, त्यो स्वार्थी कुरा गर्ने मान्छे त हारेको मान्छे हो। मैले अघि भने नि, आफ्नो स्वार्थ, संसार अनि डेभल, यो 3टा शत्रुबाट ऊ विजयी हुन्छ। प्रियहरू हो, अनि मात्र हामी येसुको चेला हुन्छ। येसुलाई पुरा हृदयले पछ्याउँछ, उनीहरूले येसुलाई पछ्याउने चेलाहरू उत्पादन गर्छन्। त्यस्ता मान्छेहरूले येसुलाई पछ्याउने, वास्तवमा येसुको, येसुले दिनुभएको ग्रेट कमिसन, त्यो सुसमाचार प्रचार र मान्छेलाई चेला बनाउने काम छ, त्यसलाई पुरा पालन गर्ने हरेक व्यक्ति हुन्छ। त्यसको मतलब संसारका मानिसहरूलाई ख्रिस्टको चेला बनाउने काममा आआफ्नो जीवनमा कुनै न कुनै भाग हामीले छुट्याउँछौँ, अनि प्रभु येसु पवित्र आत्माको काम गर्दै हुनुहुन्छ हामीमा, आआफ्नो तर्फबाट आफ्नो काम पुरा गर्नुपर्छ हामीमा। हामीले परमेश्वरको आत्मालाई समय दियौँ भने उहाँले हामीमा काम गर्नुहुन्छ। संसारका सबै जातिलाई चेला बनाउने उहाँको राज्य विस्तार गर्ने, यो उहाँको बोलावट हो। अनि यसरी हामी यो अनलाइनमा जुममा यसरी सिकिराखेका छौँ, तर यसको मुख्य कुरा के हो? खालि तपाईँहरूलाई यहाँ सिकाएर म यसो गर्दछु भन्ने हो? होइन, केही काम छैन, मलाई खासमा त्यसको केही रहर छैन, त्यसको केही व्यक्तिगत फाइदाको कुरा होइन, तर हामी परमेश्वरको आज्ञालाई अझै ताजा बनाएर पछ्याउन चाहन्छौँ। चेला बनाउने मण्डली अनुसारको स्वभावमा मण्डलीलाई परिवर्तन गर्न चाहन्छौँ, त्यो जुन चाहिँ पवित्र आत्माले गर्नुहुन्छ। एक वा दुई कुरा होस् त्यसलाई गम्भीर प्रकारले हामीले दिनदिनै गम्भीर प्रकारले, होइन, त्यसैले म के भन्दछु भने नि, जहिले पनि ठुलो कुरा गर्नु हुँदैन, सानो कुरा ठिकसँग गर्नुपर्छ, एउटा काम ठिकसँग गर्नुपर्छ अनि पुरा हृदयले गर्नुपर्छ, अनि हामी परमेश्वरको शक्ति देख्छौँ। त्यसैले वास्तवमा चेला बनाउने मण्डलीको बारेमा येशु प्रभुको बारेमा तपाईँलाई म भन्न चाहन्छु, यहाँनिर जब येशु प्रभु यो तपाईँलाई यहाँबाट सुरु गरौँ, पहाडी उपदेशको सुरुवातको पृष्ठभूमि या तपाईँले मत्ती 4:25 देख्नुहुन्छ, गालिल, डिकापोलिस, यरुसलेम, यहुदिया र यर्दन नदी यर्दन पारीदेखिका ठुलो भिडहरू उहाँको पछि लागेका थिए। त्यसपछि 5:1-2 के छ, भिडलाई देखेर उहाँ डाँडामा उक्लनु भयो, त्यो मानिसहरू यत्रो भिड आयो, उहाँ चाहिँ डाँडातिर जानुभयो र उहाँ बस्नु भएपछि चेलाहरू उहाँ कहाँ आए, उहाँले मुख खोल्नु भयो र तिनीहरूलाई शिक्षा दिन लाग्नुभयो। त्यसकारणले यहाँनिर येशु प्रभुको पहाडी उपदेशको सुरुवात यहाँबाट हुन्छ, चेला बनाउने मण्डली यहाँबाट हुन्छ। त्यसकारणले त्यसपछि के भनेको छ, के हुन्छ अब? अहिले त यस्तो मान्छे धेरै भयो भने त मान्छेले के गर्ला, मण्डली सुरु गर्ला, ठुलो मेगा चर्च, होइन, ओहो नाम अनि सबै। तर त्यहाँ येशु प्रभुले गर्नु भएन, येशु प्रभु त तिनीहरूलाई छोडेर अगाडि लाग्नुभयो, त्यसपछि सबै मान्छेहरू उहाँको पछि पनि आएन। 4 के छ, धन्य नम्र हुनेहरू तिनीहरूले पृथ्वीको अधिकार पाउनेछन्। चेला बनाउने मण्डलीमा चाहिँ उनीहरूको स्वभावमा परिवर्तन आउँछ। शिक्षा येशूले शिक्षा दिन थाल्नु भएपछि यो पृष्ठभूमिको बारेमा हामीले हेऱ्यौँ, त्यसपछि मानिसहरूको भिड येशूको अगाडि आइरहेको थियो, उहाँ उनीहरूलाई छोड्नु भयो। अब त्यहाँनिर के हुन्छ, एउटा कुरा हामी हेर्न सक्छौँ, अहिले मसँग समय छैन, नत्र म त्यो मत्ती 4:5 राम्रोसँग हामीले हेर्न सक्थ्यौँ, मान्छेहरू अहिलेको मान्छेहरू भए के गर्थे होला, तर त्यहाँ येशू प्रभु छोडेर जानुभयो, जब उहाँ अगाडि जानुभयो, त्यहाँ बस्नुभयो, उहाँले मुख खोल्नुभयो, त्यहाँ उहाँलाई पछ्याउने मान्छेहरूलाई ले मात्रै उहाँको कुरा सुन्न सके, उहाँलाई पछ्याउने मान्छेहरू, अनि उहाँले सुरु गर्नुभयो। यहाँ महत्त्वपूर्ण कुरा चाहिँ चेलापन ती व्यक्तिहरूमा उहाँ सिकाउनु भयो जो पहाडमा उक्लन चाहन्थे। प्रियहरू, परमेश्वरको बारेमा तपाईँ अलिकति कमिटमेन्ट गर्न चाहनुहुन्न भने तपाईँ चेला बन्न सक्नुहुन्न, तपाईँ चेलापनमा बढ्न सक्नुहुन्न। यहाँ येशु प्रभु पहाडमा चढे, सबै मान्छे त्यहाँ गएन नि, र जो मान्छे पहाडमा जान गए उक्ले, उनीहरूलाई उहाँले चेलापन सिकाउनु भयो, उनीहरू चेलापनको जिम्माको तालिम पाएका थिए ती मान्छेहरूले, होइन, जहाँ उहाँ उहाँलाई अरू आफ्नो योजना आफ्नो एजेन्डा भन्छ नि, आफ्नो व्यक्तिगत कुराहरू छोडेर त्यहाँ उहाँको पछि लागेका थिए, उहाँको कुरामा आफैलाई समर्पण गरेका थिए, उनीहरूको साथमा बसेर उहाँले मुख खोलेर शिक्षा दिनुभयो, जुन चाहिँ हामीले मत्ती 5:1-2 देख्छौँ। उहाँले अब के शिक्षा दिन थाल्नुभयो भन्ने कुरा चाहिँ हामीले मत्ती पहाडी उपदेशमा सम्पूर्ण कुरा हामीले देख्दछौँ, तर तपाईँलाई म एकदम छोटकरीमा अलिकति मात्रै भन्न चाहन्छु, आज समय गइसकेको छ। उहाँले अब शिक्षा दिन थाल्नुभयो, परमेश्वरको राज्यमा प्रवेश गर्ने साँचो कुराहरू, मुख्य मुख्य कुराहरू चाहिँ के हुन् त भन्ने कुरा उहाँले सिकाउनु भयो। अनि मत्ती 4:6-7 हेर्नुभयो भने, के अरे 5:6-7, धन्य धार्मिकताको निम्ति भोकाउने र तिर्खाउनेहरू किनभने तिनीहरू तृप्त हुनेछन्, धन्य दयावन्तहरू किनभने तिनीहरूले दया पाउनेछन्। यहाँनिर बाइबलीय साँचो चेलापनको एउटा चिन्हहरू, मान्छेको जीवनमा कस्तो खालको स्वभाव गुण आउनु पर्यो यहाँ देख्दछौँ, उहाँले त्यो कुराहरू बताउन थाल्नुभयो। वास्तवमा येशूले चेलाहरू भनेको चाहिँ परमेश्वरको राज्य कस्तो हुनुपर्छ, त्यहाँका जनता परमेश्वरको राज्यका व्यक्तिहरू कस्तो हुनुपर्छ, परमेश्वरको राज्यको बारेमा बताउनु भयो। चेला भनेको चाहिँ परमेश्वरको राज्यको व्यक्तिहरू, परमेश्वरको निम्ति समर्पित व्यक्तिहरूको बारेमा उहाँले सिकाउनु भयो। वास्तवमा चेलापन बाइबलीय शिक्षा परमेश्वरको राज्य के हो भन्ने कुरामा आधारित छ, होइन? परमेश्वरको राज्यको बारेमा प्रष्ट हुन चाहिँ त्यो राज्यमा के हुन्छ, त्यहाँ एउटा राजा हुन्छ, होइन? राज्यमा जहिले पनि राजा हुन्छ, त्यहाँ एउटा व्यवस्था हुन्छ, नियम हुन्छ, विधि हुन्छ, अनि त्यहाँ राजाको शासन हुन्छ। त्यहाँ राज्यमा रहने व्यक्तिहरू त्यो राज्यको कुराहरू पालन गर्नुपर्ने हुन्छ। यी कुराहरू परमेश्वरको राज्यको बारेमा पनि यी कुराहरू महत्त्वपूर्ण छन्। परमेश्वरको राज्य बुझ्न परमेश्वर त्यो राज्यमा चाहिँ को राजा हुनुहुन्छ र उहाँले के गर्नुहुन्छ, उहाँको शासन कस्तो छ, उहाँको अधिकार के छ, उहाँको नियम के छ, यो बुझ्नुपर्ने हुन्छ। जुन चाहिँ तपाईँ र मेरो लागि बाइबलमा दिएका शिक्षाहरूले यही कुराहरू देखाउँछन्। परमेश्वरको शासन मुनि जबसम्म तपाईँ र मैले आफैलाई राख्न सक्दैनौँ, त्यो कुरा बुझ्दैनौँ, हामी उहाँको चेला हुन सक्दैनौँ। परमेश्वरको राज्यको पहिलो बोलावट चाहिँ मान्छे धेरै विश्वास गर्ने होइन। कतिचोटि मान्छेहरू चाहिँ हामी चाहिँ भित्र हृदयमा को मान्छे प्रभुमा जन्म पाएको छैन भन्दा पनि मान्छे धेरै देख्नेतिर दौडन्छौँ। पहिलो कुरा चाहिँ यहाँनिर के हुन्छ भने परमेश्वरको राज्यको कुरामा चाहिँ उहाँमा रहने व्यक्तिको कुराहरू छ। यहाँ तपाईँले धन्य शुद्ध हृदय हुनेहरू किनभने तिनीहरूले परमेश्वरलाई देख्नेछन्, धन्य मेलमिलाप गराउनेहरू किनभने तिनीहरू परमेश्वरका छोराछोरी कहलाइने छन्। त्यस कारणले यहाँनिर के छ भनेदेखि तपाईँलाई मैले भन्नुपर्ने कुरा चेलापन के हो भन्ने, बाइबलले शिक्षा परमेश्वरको राज्य के हो भन्ने कुरामा आधारित छ यो कुरा तपाईँलाई मैले भने। अनि त्यो कुरामा सबभन्दा महत्त्वपूर्ण कुरा चाहिँ राजा चाहिँ तपाईँ र ममा रहनुपर्ने, त्यो राज्यको महत्त्वपूर्ण कुरा हो। अनि येशु प्रभुले 15 अध्यायमा यो अबाइडिङ भन्छ अङ्ग्रेजीमा, येशु हामीमा रहने कुरा। त्यस कारण तपाईँ र ममा परमेश्वरको आत्माद्वारा, पवित्र आत्माद्वारा येशु प्रभु रहनुहुन्छ, जुनको बारेमा हामीले धेरैचोटि दोहोऱ्याइसकेका छौँ। दाखको बोट म हो, तिमीहरू चाहिँ हाँगा हो, यदि कोही ममा रह्यो भनेर म त्यसमा रहेँ भने त्यसले धेरै फल फलाउँछ, किनकि मबाट अलग रहेर त्यसले केही गर्न सक्दैन। त्यस कारणले राज्यमा, परमेश्वरको राज्यमा हुनलाई चाहिँ उहाँ हामीमा हुनु पर्यो, अबाइडिङ उहाँमा हुनु पर्यो। त्यस कारण एउटा मुख्य कुरा यहाँनिर के छ भनेदेखि तपाईँलाई मैले भन्न खोजेको, मान्छे धेरै विश्वासमा ल्याउने कुरासँग सम्बन्ध छैन। तपाईँले कुनै पनि व्यक्तिलाई चाहिँ महत्त्वपूर्ण कुरा, त्यसको हृदयमा ख्रिस्ट रहनु भएको छ कि छैन त्यो कुरा कसरी थाहा हुन्छ, उसको जीवनबाट थाहा हुन्छ। क्रिस्चियनको जीवनबाट ऊ कसको हो भनी थाहा हुन्छ, उसको एक्सन। तपाईँले कहिले पनि खालि मान्छेलाई नगन्नुहोस् प्रियहरू हो, उनीहरूलाई उनीहरूले गुमाउँछन्। तपाईँले उनीहरूको अगाडि तपाईँ सेवकाई गरिरहनु भएको छ, अगुवा हुनुहुन्छ, उनीहरूलाई तपाईँले बाटो देखाउनु सक्नु भएन भने उनीहरू परमेश्वरबाट टाढा हुन्छन्, उनीहरूले साँच्ची नै जीवन गुमाउँछन्। त्यस कारणले त्यो महत्त्वपूर्ण कुरा छ। अनि राजाको इच्छा, राजाको योजना उनीहरूले बुझ्नुपर्ने हुन्छ। त्यस कारणले अब म सिद्धाउँदैछु 15:7 तिमीहरू ममा रह्यो भनेर मेरा कुरा तिमीहरूमा रह्यो भने तिमीहरूलाई जे इच्छा लाग्छ माग, त्यो तिमीहरूको निम्ति गरिनेछ। यहाँ अर्को 15:8 तिमीहरूले धेरै फल फलाएर मेरो चेला हो भन्ने प्रमाणित गर्यो भने यसैमा पिताको महिमा हुन्छ। त्यो सबै कुरा के छ, त्यस कारणले सबभन्दा पहिला चाहिँ येशुमा हुने कुरा। अनि मैले योभन्दा अगाडि यो बी वान ब्रिङ वान बिल्ट वान भनेर सिकाएको थिएँ। अब तपाईँले कतिले के बुझ्नुभयो थाहा छैन। त्यो बी वान भनेको चाहिँ परमेश्वरमा हुने, उहाँको चेला हुने, त्यो चाहिँ उहाँको आत्मामा हुने, त्यो व्यक्तिमा मात्रै उहाँको आत्मा हुनुहुन्छ जसले पापलाई साँच्ची नै इन्कार गरेको छ, परमेश्वरको इच्छा वचनलाई स्वीकार गरेको छ, त्यसपछि अरूलाई ख्रिस्टमा ल्याउने एक एक गरेर, त्यसपछि उनीहरूलाई ख्रिस्टमा बढाउने। धेरै पटक मानिसहरू आफै पूर्ण रूपमा राज्यमा रहेका हुँदैनन्, त्यसकारण उनीहरूले ल्याएका व्यक्तिहरू पनि त्यस्तै किसिमको हुन्छन्। येशु प्रभुले एक ठाउँ भन्नु भएको छ, जस्तो चेला के अरे गुरु त्यस्तै चेला, यस्तो व्यक्तिको अन्त वास्तवमा दुःखदायी हुन्छ, अनि आफै नबाँचिकन अरूलाई बचाउन सक्दैन। त्यस कारण हामी आफ्नो बारेमा धेरै कुराहरू सोच्नुपर्ने हुन्छ। त्यस कारणले यहाँनिर 3 पोइन्ट तपाईँलाई मैले यहाँ भन्न खोजेको, अब सिद्धिहाल्छ, 3 पोइन्ट तपाईँलाई म भन्न कोसिस गरिरहेको छु। अनि त्योभन्दा अगाडि यो दुईटा पदहरू म पढ्न चाहन्छु। पहिलो चाहिँ योहन्ना 15:9-10 पिताले जसरी मलाई प्रेम गर्नुभएको छ मैले पनि तिमीहरूलाई प्रेम गरेको छु, तिमीहरू मेरो प्रेममा रह्यो भन् रहो यदि मेरा आज्ञाहरू पालन गर्यौ भने तिमीहरू मेरो प्रेममा रहनेछौ जसरी मैले मेरा पिताका आज्ञाहरू पालन गरेको छु र उहाँको प्रेममा रहन्छु। अघि सुरुमा मैले के भने भने मान्छेलाई ख्रिस्टमा ल्याउने, मान्छेलाई वृद्धि गर्ने, सुसमाचार प्रचार गर्ने भन्दा पहिलो कुरा चाहिँ हामी उहाँको प्रेममा रहनु पर्यो, हामी उहाँमा रहनु पर्यो, पवित्र आत्मामा रहनु पर्यो, हामीमा जीवन हुनु पर्यो। अनि त्यो चाहिँ कसरी थाहा हुन्छ? उहाँको आज्ञा पालनद्वारा। यहाँनिर के छ? मेरो प्रेममा रहनेछौ जसरी मैले मेरो पिताको आज्ञाहरू पालन गरेको छु र उहाँको प्रेममा छु। मेरा आज्ञाहरू पालन गर्यो भने तिमीहरू मेरो प्रेममा रहनेछौ, होइन? त्यस कारणले अर्को कुरा चाहिँ हामी उहाँ हामीमा रहनको लागि चाहिँ एउटा कुरा के हुनु पर्यो? रोमी 10:9 उहाँको राज्य, उहाँलाई प्रभु मान्नु पर्यो। यदि तिमीले येशूलाई प्रभु हो भने आफ्नो मुखले स्वीकार गर्यो भने, परमेश्वरले उहाँलाई मरेकाहरूबाट जीवित पार्नुभयो भने, हृदयमा विश्वास गर्यो भने तिमीले उद्धार पाउनेछौ। येशूलाई प्रभु मान्ने कुरा पनि एउटा महत्त्वपूर्ण कुरा हो। त्यस कारणले राज्यको साँचो गुण भनेको चाहिँ हामीले मत्ती 5:6-12 तपाईँले हेर्नुभयो भने हामीमा कस्तो खालको चरित्र गुण हुनुपर्छ त्यहाँ छ। तपाईँलाई आज म समय नभएकोले बताउन सक्दिनँ। राज्यको साँचो बोलावट, अनि त्यो चाहिँ तपाईँले मत्ती 5:5 यहाँ मसँग छैन, 5:14-16 नुन र ज्योतिको कुरा छ। अनि हाम्रो सुकर्म देखेर मानिसहरूले उहाँको महिमा गर्नेछन्, परमेश्वरको योजना, होइन? अझ तपाईँलाई मैले भन्नुपर्दा मत्ती 5 अलिकति तलतिर तपाईँले सबभन्दा अन्तिम पद चाहिँ मत्ती 5:48, अनि त्यो चाहिँ त्यो एउटा पद म पढेर सिद्धाउन चाहन्छु। मत्ती 5:48 चाहिँ यस्तो लेखेको छ, तिमीहरूका स्वर्गीय पिता जस्तो सर्वगुणी हुनुहुन्छ। यो चाहिँ अर्कै अनुवाद, एकचोटि त्यो अनुवाद नगरेर अर्को अनुवादमा, यसकारण जस्तो तिमीहरूको स्वर्गीय पिता सिद्ध हुनुहुन्छ, स्वर्गमा हुनुहुन्ने पिता सिद्ध हुनुहुन्छ, तिमीहरू पनि त्यस्तै सिद्ध हुनुपर्छ। तपाईँ र मेरो बोलावट चाहिँ परमेश्वरको चरित्र अनुसार, परमेश्वरको पवित्र अनुसार, पवित्रतामा जिउने, उहाँको महिमा हाम्रो जीवनबाट, मत्ती 5:14-16 तपाईँलाई मैले भनेको थिएँ। अनि अर्को चाहिँ साँचो धार्मिकता, परमेश्वरको राज्यको साँचो गुण चरित्र, परमेश्वरको राज्यको साँचो बोलावट, परमेश्वरको राज्यको साँचो धार्मिकता। तपाईँले मत्ती 5 पुरै अध्याय पढ्नुभयो भने यो सबै कुरा बुझ्नुहुन्छ। अनि यहाँनिर राज्यको बोलावट 13-16 5 होइन, त्यो मैले तपाईँलाई भने। अनि बोलावटको बारेमा हामी ज्योति हुने कुरा, हामीले नुन हुने कुरा तपाईँले त्यहाँ पाउनुहुन्छ। त्यस कारणले साँचो बोलावट के हो? एफिसी 1:4 हाम्रो हामीलाई परमेश्वरले संसारको सुरुभन्दा अगाडि नै पवित्र र निष्कलङ्क हुनलाई चुन्नु भएको, नियुक्त गर्नुभएको थियो। अनि मत्तीमा नुन र ज्योतिको कुरा जो छ, तपाईँ र मेरो बोलावट हो। अनि डाँडामा बसालिएको सहर लुकाएर लुक्दैन भनेर लेखिएको छ 14 वास्तवमा डाँडामा बसालिएको सहर भनेको चाहिँ क्रिस्चियनहरू जो चाहिँ परमेश्वरको आत्माअनुसार जिउँछन्। अर्को चाहिँ मैले तपाईँलाई मत्ती 5:20 पनि पढ्न लागेको थिएँ, त्यसपछि त्यो चाहिँ अन्तिम पद 20 मसँग त्यहाँ रहेछ। यहाँ चाहिँ किनभने म तिमीहरूलाई भन्दछु, तिमीहरूको धार्मिकता शास्त्री र फरिसीको भन्दा बढी भएन भने तिमीहरू कुनै रीतिले स्वर्गको राज्यमा प्रवेश गर्ने छैनौ। त्यसैले मैले के भने, साँचो 3 साँचो चरित्र अथवा गुण, साँचो दोस्रो पोइन्ट के थियो, साँचो गुण, साँचो बोलावट, साँचो धार्मिकता। म ती 5 तपाईँले पूर्ण रूपमा हेर्न सक्नुहुन्छ, यहाँनिर तपाईँले यी पदहरूमा हेर्न सक्नुहुन्छ। अनि यो चाहिँ एउटा चेला बनाउने मण्डली चाहिँ यो खालको हुन्छ। पासम मत्ती 5 अध्याय चाहिँ चेलापनको बारेमा एउटा रूपरेखा, एउटा चित्रण उहाँले दिनुभएको छ। बाइबलमा धेरै ठाउँमा छ त्यसलाई प्रुभ गर्ने। मत्ती 5 अध्याय तपाईँले पाउनुहुन्छ, हामी संसारको ज्योति हौँ अनि हामीले गरेको असल काम मानिसहरूको अगाडि उहाँको महिमा ल्याउने हो। त्यसकारण यो सबै कुरामा म तपाईँहरूलाई कहाँ गयो तपाईँहरूलाई उत्साह दिन चाहन्छु। त्यसकारणले हाम्रो मण्डलीमा चाहिँ चेलापन, बाइबलीय परमेश्वरको वचन अनि जुन कुराहरू तपाईँलाई मैले आज राखेको छु, अर्को हप्तादेखि सायद एउटा विशेष सिरिजमा हामी जानेछौँ। तर मलाई आशा छ तपाईँलाई परमेश्वरले एकदमै रिभाइभ, जागृति, उत्साहित, कुनै कुराको लागि एकदम मोटिभेटेड तपाईँले पत्रुस, पावल र बाइबल लेख्ने अरू व्यक्तिहरूको जीवनमा उनीहरूले लेखेको कुरा हेर्नुभयो भने उनीहरू एक प्रकारले उनीहरूभित्र ख्रिस्टको आगो बलेको थियो, पवित्र आत्माको आगो। आज त्यही परमेश्वर तपाईँ र मेरो साथमा हुनुहुन्छ अनि वास्तवमा पवित्र आत्माद्वारा एउटा आश्चर्य कर्म दिनदिन तपाईँ र मेरो बिचमा गर्नुहुन्छ। त्यो चाहिँ मानिसहरूलाई ख्रिस्टमा नयाँ गरी जन्मने अनि त्यो कुरामा तपाईँ निरन्तर लाग्नुहोस्। यो जुन कुरा चाहिँ आश्चर्य कर्मै होइन त्यसको बारेमा प्रचार गर्नु परेन, ख्रिस्टको बारेमा गर्नुहोस्। पवित्र आत्माले गर्ने आश्चर्य कर्म मानिसमा नयाँ जन्म, ऊ चाहिँ परमेश्वरको छोराछोरी हुने, त्यो काममा तपाईँ र म प्रयोग हुन सक्छौँ। हाम्रो जीवन त्यसैलाई गवाही दिन सक्छ। आउनुहोस् प्रार्थना गरौँ। प्रभु हामी तपाईँलाई धन्यवाद दिन्छौँ।